अख्तर मेंगल का कहना कि रियासती इदारों ने बलूचिस्तान में दहशतगर्दी दरामद की। जीडी रोड पर रैली के दौरान साद रफीक को खुफिया पैगाम, अमरीका पर हमले के लिए शिमाली कोरिया के 4 मिसाइलों की तैयारी और पाकिस्तान की मदर टेरेसा चल बसी। ये बीबीसी उर्दू सर्विस है, शुमाइल खान से खबरें सुनिए। बलूचिस्तान नेशनल पार्टी के सरबरा और बलूचिस्तान के साबिक वजीर आला सरदार अख्तर खान मेंगल ने कहा है कि बलूचिस्तान में कौम परस्त तहरीक को कुचलने के लिए रियासती इदारों ने दूसरे इलाकों से दहशतगर्दी बलूचिस्तान में दरामद की है। बीबीसी से खसूसी गुफ्तगू करते हुए उन्होंने कहा कि बलूचिस्तान में इंडिया को मुदाखलत का मौका भी पाकिस्तान ने दिया होगा।
मैं ये नहीं कह सकता कि नहीं करता हो, करता होगा। ये मौका फिर आपने दिया उनको, क्योंकि आप किसी के मामलात में मुदाखलत करेंगे तो ज़ाहिर है वो भी आपके मामलात में मुदाखलत करेंगे। ये दोनों तरफ से हो रहा है, इस तरफ से भी हो रहा है, उस तरफ से भी हो रहा है, जो ना होना चाहिए। और मेरे ख्याल में आज जो इस खत्ते में, वो सिर्फ हिंदुस्तान नहीं, अफगानिस्तान में क्या हमने मुदाखलत नहीं की? क्या मुजाहिदीन हमने नहीं पाले? क्या तालिबान हमने नहीं पाले? क्या तालिबान से जो उन तालिबान को दहशतगर्द हमने डिक्लेयर नहीं किया? किसकी वजह से? क्या ये इस्लाम के नाम पे था?
पैनामा केस में सुप्रीम कोर्ट की जानिब से नाअहल किए जाने के बाद नवाज शरीफ अपनी सियासी ताकत का मुजाहरा करने के लिए रावलपिंडी से बरास्ता जीटी रोड रैली की सूरत में लाहौर के लिए रवाना हुए हैं। फिलवक्त उनका काफिला जेहलम पहुंचा है, लेकिन आज इस काफिले की रफ्तार में तेजी आई है। वजह क्या है, बताएंगे हारून रशीद।
नवाज शरीफ के साथ तैनात पुलिस स्क्वाड के एक अहलकार ने नाम जाहिर न करने की शर्त पर बीबीसी को बताया कि वफाकी वजीर साद रफीक जब कचहरी चौक पर पहुंचे तो चंद अफराद उनसे मिलने आए और उन्हें अपने साथ ले गए। कुछ देर बाद साद रफीक वापस आए और जाकर साबिक वजीर आजम की गाड़ी में बैठे, और इसके बाद उनका काफिला इस कदर तेज रफ्तारी से गुजर गया कि रास्ते में मुंतजर इस्तकबाली पार्टियां धरी की धरी रह गईं। पुलिस एहलकार के मुताबिक बजाहिर ऐसा लगता है कि साद रफीक की वसातत से नवाज शरीफ को कोई पैगाम दिया गया।
वाज़ेह है कि अभी तक इस सिलसिले में मुस्लिम लीग नून के किसी रहनुमा का रद्दअमल सामने नहीं आया है। ISPR के डायरेक्टर जनरल मेजर जनरल आसिफ गफूर ने कहा है कि वादी राजगाल में ऑपरेशन खैबर 4 में कामयाब पेशरफ्त जारी है। उन्होंने कहा कि इलाका खाली कराया गया है और अब उसकी मुकम्मल सफाई का अमल जारी है। ISPR के डायरेक्टर जनरल ने कहा कि वो अगले 2 या 3 दिन में एक प्रेस कॉन्फ्रेंस में ऑपरेशन खैबर 4 की तकमील का ऐलान करेंगे। सूबे बलूचिस्तान से ताल्लुक़ रखने वाली एक खातून शहरी ने अपील की है कि उनके ससुर को बाजियाब किया जाए। क्वेटा में लापता अफराद की बाजियाबी के लिए कायम भूख हड़ताली कैंप में बीबीसी से बात करते हुए उनका कहना था कि उनके ससुर महर गुल मरी महकमे ज़रात में ग्रेड 19 के अफसर हैं। उन्होंने कहा कि उनके ससुर को जबरी तौर पर लापता किया गया।
मेरा ससुर मेहर गुलमरी 2 साल से लापता है, क्वेटा सरयाब रोड से 2015 से लापता हुए। वो एग्रीकल्चर ऑफिसर थे। हम हर जगह गए, कहीं भी कोई सुराख नहीं मिला। मेरा शोहर फतेह मरी डिप्रेशन का मरीज बन गया।
दूसरी जानब हुकूमत बलूचिस्तान के तर्जुमान अनवार काकड़ ने सिक्योरिटी से मुतालिका इदारों पर लोगों को लापता करने के इल्ज़ाम को मुस्तरद करते हुए इसे बेबुनियाद प्रोपागेंडा करार दिया है। शिमाली कोरिया का कहना है कि इस माह के वस्त तक वो अमरीकी इलाके गुआम को निशाना बनाने के लिए 4 मिसाइल तैयार कर लेगा। तफसील के साथ नौशीन अब्बास।
शिमाली कोरिया के रियासती मीडिया के मुताबिक अगर किम जोंग उन ने इस मंसूबे की मंजूरी दे दी तो होसिंग 12 रॉकेट जापान की फिजाई हदूद से गुजरते हुए गुआम से 30 किलोमीटर दूर समंदर में जा गिरेंगे। इधर अमरीकी वजीर दिफा जेम्स मैटिस ने शुमाली कोरिया से कहा है कि वो ऐसे इकदामात करने से गुरेज करे जो उसे उसकी हुकूमत के खात्मे और अवाम की तबाही की जानिब ले जाए।
पाकिस्तान में जज्जाम के मरीजों के लिए अपनी ज़िंदगी वक्फ करने वाली जर्मन डॉक्टर रुत फाओ कराची में इंतकाल कर गई हैं। पाकिस्तान में उनकी खिदमात पर मुख्तसर नज़र डाल रही हैं सना गुलजार।
डॉक्टर रुत फाओ ने 1960 में कराची में जज़ाम को कंट्रोल करने का प्रोग्राम शुरू किया। बाद में हुकूमत की मावनत से उन्होंने सिंध के अलावा बलोचिस्तान, खैबर पख्तूनख्वा और आज़ाद कश्मीर में जज़ाम के मरीजों के लिए मराकज़ कायम किए। उनकी कोशिशों से 1996 में पाकिस्तान को एशिया में पहला ऐसा मुल्क करार दिया गया जहाँ जज़ाम पर काबू पाया जा चुका था। उन्होंने पाकिस्तान में अपने काम पर जर्मन जुबान में 4 किताबें लिखी हैं जिनमें से टू लाइट कैंडल का अंग्रेजी तर्जुमा किया गया है। उन्हें जर्मनी की हुकूमत के एजाजात के अलावा पाकिस्तान में भी सितारा कायदे आजम और सितारा हिलाल अवार्ड से नवाजा गया।
یہ بی بی سی اردو سروس ہے, شامل کریں گے بی بی سی اردو ڈاٹ کام سے بی بی سی اردو کے فیس بک صفحے سے کچھ کامنٹس. پیناما لیکس میں نااہل ہونے والے وزیر اعظم نواز شریف کی ریلی کے حوالے سے ہمارے بلٹن کی خبر پر محمد عابد نے لکھا کہ اس انداز میں سڑکوں پر جانے سے کیا سپریم کورٹ کا فیصلہ بدل جائے گا. قاسم علی کہتے ہیں کہ یہ نون لیگ کا جمہوری حق ہے, انہیں سڑکوں پر جانے سے کوئی نہیں روک سکتا. ثاقب صاحب کہتے ہیں کہ سڑکوں پر مظاہروں کی وجہ سے جو عوام پریشان ہو رہی ہے اس کا ذمہ دار کون ہے. اس کے علاوہ تیمر گرہ میں سیکیورٹی فورسز کی کارروائی, میجر سمیت چار اہلکار ہلاک, دہشت گرد گرفتار. یہ خبر تھی بی بی سی اردو ڈاٹ کام کی, جس پر بی بی سی کی اس خبر پر ممتاز حافظ نے لکھا کہ پاک فوج کے ان عظیم شہدا کو قوم کا سلام. عارف ایوان نے لکھا کہ خون کے آخری قطرے تک ہم پاک آرمی کے ساتھ کھڑے رہیں گے. آپ بھی چاہیں تو بی بی سی اردو کی فیس بک صفحے پر آ کر اپنے کامنٹس کر سکتے ہیں, ہم کوشش کریں گے اپنی نشریات میں شامل کریں. یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں. سری لنکا کے وزیر خارجہ بدعنوانی کے الزامات کے بعد اپنے عہدے سے الگ ہو گئے ہیں. پارلیمان میں اپنے عہدے سے استعفیٰ دیتے ہوئے مسٹر روی کرونا نائکے کا کہنا تھا کہ انہوں نے کچھ بھی غلط نہیں کیا, لیکن انہوں نے یہ فیصلہ اس لیے کیا ہے کہ سری لنکا میں ایک نیا سیاسی کلچر متعارف کروایا جا سکے. سن 2015 میں سری لنکا کے مرکزی بینک میں ٹریڈنگ کے ایک اسکینڈل میں ملوث ہونے یا نہ ہونے کے بارے میں سوال جواب کے لیے گزشتہ ہفتے ہی ایک صدارتی کمیشن کے سامنے بھی وہ پیش ہوئے تھے. مسٹر روی کرونا نائکے اس وقت وزیر خزانہ تھے, ہم ابھی اس سلسلے میں ان پر الزام عائد نہیں ہوا ہے. اور اسرائیل کا کہنا ہے کہ وہ غزہ میں فلسطینی شدت پسندوں کے سرنگوں کے ذریعے حملوں کو روکنے کے لیے تعمیر کی جانے والی دیوار کے کام میں تیزی لا رہا ہے. اس دیوار کے ذریعے پوری اسرائیلی سرحدی کے علاقے پر رکاوٹ کھڑی کی جائے گی, جبکہ زمین کے اندر یہ رکاوٹ 40 میٹر گہری ہوگی. اس دیوار میں سینسر لگے ہوں گے جو سرنگ کے قریب ہونے والی کسی بھی سرگرمی کا پتہ لگا سکیں گے. اور اب وقت ہے کھیلوں کی خبروں کا, پیش کر رہے ہیں عبد الرشید شکور.
مصر میں ہونے والی عالمی ٹیم سنوکر چیمپئن شپ کے فائنل میں پہنچنے والی دونوں ٹیمیں پاکستان کی ہیں, اور یہ فائنل آج کھیلا جا رہا ہے, جس کا مطلب یہ ہے کہ پاکستان کا سنوکر کا عالمی چیمپئن بننا یقینی ہو چکا ہے. سیمی فائنل میں پاکستان 1 نے ویلز کو 4-0 سے شکست دی, جبکہ پاکستان 2 نے آئرلینڈ کے خلاف 4-0 سے کامیابی حاصل کی. پاکستان کا صرف 4 ماہ کے دوران یہ تیسرا بڑا ٹائٹل ہوگا. اس سے پہلے محمد نسیم اختر نے 18 سال سے کم عمر کی عالمی جونیئر سنوکر چیمپئن شپ جیتی تھی, اور محمد سجاد ایشین 6 ریڈ سنوکر چیمپئن شپ کے فاتح رہے تھے. عالمی ایتھلیٹکس چیمپئن شپ میں بوٹسوانا کے آئزیکس میکویلا 200 میٹرز ریس کے فائنل میں پہنچ گئے ہیں. بیماری کے سبب انہیں 400 میٹرز کی ریس میں حصہ لینے کی اجازت نہیں ملی تھی, اور 200 میٹرز کے سیمی فائنل میں کوالیفائی کرنے کے لیے انہیں ٹریک پر اکیلے دوڑایا گیا. مردوں کی 400 میٹرز ہرڈلز میں ناروے کے 21 سالہ کارسٹن وارہوم نے طلائی تمغہ جیت لیا. خواتین کی 400 میٹر ریس میں اولمپک چیمپئن ایلیسن فیلکس 3rd نمبر پر آئیں, اور طلائی تمغہ ان کی ہم وطن امریکی فیلس فرینکس نے جیت لیا. روجر فیڈرر اور رافیل نڈال مونٹریال میں ہونے والے روجر کپ کے دوسرے راؤنڈ میں پہنچ گئے. روجر فیڈرر نے, جو ومبلڈن کی جیت کے بعد اپنا پہلا میچ کھیل رہے تھے, پیٹر پولانسکی کو صرف 53 منٹ میں 6-2 اور 6-1 سے ہرا دیا. رافیل نڈال نے بورنا کورک کو 6-1 اور 6-2 سے شکست دی. اگر رافیل نڈال ٹورنامنٹ کے سیمی فائنل میں پہنچنے میں کامیاب ہو گئے تو وہ اینڈی مرے کی جگہ عالمی نمبر 1 بن جائیں گے. ٹورنٹو میں خواتین کے روجرز کپ میں یوہانا کونٹا کو ایکاٹیرینا میکاروا نے 3 سیٹس کے سخت مقابلے میں شکست دے دی. آسٹریلیا کے سابق وکٹ کیپر بریڈ ہیڈن کو گریگ بلیوٹ کی جگہ آسٹریلوی کرکٹ ٹیم کا نیا فیلڈنگ کوچ مقرر کیا گیا ہے.
آخر میں ہماری ساتھی نازیہ گلزار سے موسم کا حال سنیے.
محکمہ موسمیات نے آئندہ 24 گھنٹوں کے دوران ملک کے بیشتر علاقوں میں موسم گرم اور مرطوب رہنے کی پیش گوئی کی ہے. تاہم راولپنڈی اسلام آباد سمیت ہزارہ پشاور ڈی آئی خان بنو گجراںوالا لاہور بالائی فاٹا اور کشمیر میں بعض مقامات پر گرج چمک کے ساتھ بارش کا امکان ہے. اس کے علاوہ ملاکن ڈویژن گلگت بلتستان اور سندھ کے ساحلی علاقوں میں ہلکی بارش ہو سکتی ہے. گزشتہ 24 گھنٹوں کے دوران ملک کے اکثر علاقے شدید گرمی کی لپیٹ میں رہے. سب سے زیادہ گرمی دالبندین میں 44 ڈگری سینٹی گریڈ ریکارڈ کی گئی.
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے. اگر آپ چاہیں تو مجھ سے اور میرے ساتھیوں سے ٹویٹر پر بھی رابطہ کر سکتے ہیں. میرا ٹویٹر ہینڈل ہے @شمائلہ_خان_.